नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, पछिल्लो समय सामाजिक सञ्जाल मानिसको दैनिक प्रयोगको अभिन्न अंग जस्तै बनेका छन् फेसबुक, युट्यूब, व्हाट्सएप, भाइबर, ट्वीटर अर्थात एक्स लगायतका सामाजिक सञ्जाल धेरै मानिसहरूको दिनचर्यासँग समेत जोड़िएका छन्। कम्प्यूटर र इन्टरनेट प्रणालीमा आधारित सामाजिक सञ्जालका आफ्नै किसिमका फाइदा र बेफाइदा समेत रहेका छन्। सूचना आदान प्रदानदेखि व्यापार व्यवसायसम्ममा प्रभावकारी देखिएका सामाजिक सञ्जालले कतिपय अवस्थामा समाजमा नकारात्मकता सिर्जना गरेको, व्यक्तिको चरित्र हत्या गरेको, अश्लीलता फैलाएको भनेर समेत टीका टिप्पणी हुने गरेको छ। मानिसको जीवनशैली सहज बनाउनेदेखि कतिपय अवस्थामा दुःख दिनेसम्मका कार्यहरू सामाजिक सञ्जालबाट भय गरेको पाइन्छ। यस्तै अवस्थालाई मध्यनजर गर्दै सरकारले साइबर सम्बन्धी कानूनलाई व्यवस्थित गर्ने तयारी पनि अहिले गरिरहेको छ। आजको अन्तरसंवादमा हामी नेपालमा सामाजिक सञ्जाल परेको वर्तमान अवस्था, यसले निम्ति आएका चुनौती, नियमन र नियमनको सीमा, कानूनी व्यवस्था लगायतका विविध विषयमा केन्द्रित भएर साइबर कानूनका जानकार विज्ञ व्यक्तित्व अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। नेपालको सन्दर्भमा सूचना प्रवाहको लागि विगतदेखिको अवस्थालाई हेर्ने भने शिलालेख, कटुवाल प्रथा, छापा माध्यम, पत्र पत्रिका, प्रसारण माध्यम हुँदै अहिले सामाजिक सञ्जाल हावी भएको देखिन्छ। यहाँले नेपालमा सामाजिक सञ्जालको प्रयोगको वर्तमान अवस्थालाई कसरी हेर्नु भएको छ?
नेपालमा सामाजिक सञ्जालको प्रयोग त राम्रैसँग भइराखेको छ। पछिल्लो समयमा, पछिल्लो 5 वर्षलाई हेर्ने हो भने इन्टरनेटमा भएको जुन पहुँच छ, त्यो पहुँच विस्तारित हुँदाखेरि ग्रामीण भेगसम्म अलि पढाइ लेखाइ नगरेकाहरू पनि यसमा चाहिँ लिङ्क थिचेर हेर्न मिल्ने अवस्था हुँदाखेरि मान्छेहरू चाहिँ ज्ञानका लागि, जानकारीका लागि, आपसी कुराकानीका लागि यो सामाजिक सञ्जालको प्रयोग हुँदै आएको छ। त्यति मात्रै नभएर पछिल्लो समय साना तथा ठुला उद्यमीहरूले पनि आफ्नो वस्तु तथा सेवाको चाहिँ प्रसारका लागि, प्रचारका लागि सामाजिक सञ्जालको पनि भरपूर प्रयोग गर्दै आएका छन्। राम्रै मान्नुपर्छ यो प्रयोगको हिसाबबाट।
एकिन तथ्य तथ्याङ्क नभए पनि सामाजिक सञ्जाल सबैभन्दा धेरै सूचना सम्प्रेषण हुने माध्यम समेत बनिरहेको छ अहिलेको अवस्थामा। तर पछिल्लो समय नेपालमा के देखिन्छ भने धेरैले नकारात्मक कुरा गर्ने, गाली गर्ने, एक हिसाबले भन्ने हो भने भएको भन्दा नभएका कुराहरू पनि सिर्जना गरेको देखिन्छ, जसलाई अहिले भाइरल हुने एउटा प्रवृत्तिका रूपमा समेत विश्लेषण गरिएको छ। यसले कत्तिको चुनौती निम्त्याउँदै गएको यहाँले पाउनु भएको छ?
होइन, प्रयोग सँगसँगै दुरुपयोगहरू पनि भइराखेका छन्। यो यति सजिलो मञ्च हो, यति सजिलो प्लेटफर्म हो, जसले गर्दाखेरि मान्छेले दुरुपयोग पनि गर्न सकुन्। मैले अघि पनि भने ग्रामीण भेगका निरक्षरहरू, अलि चेतना कम भएका व्यक्तिहरू समेतले यसलाई नियमित रूपमा अभ्यास गर्दै आएको कारणले गर्दाखेरि मान्छेलाई उनीहरूको जुन जानकारी कम भएको अवस्था जुन छ, उनीहरूको चाहिँ गैर साक्षरता छ, उनीहरूको चेतनाको कमी छ, त्यसलाई चाहिँ दुरुपयोग गरेर उनीहरूसँगको सम्बन्ध दुरुपयोग गर्ने, उनीहरूलाई दुरुपयोग गर्ने, ठगी गर्ने एउटा माध्यम पनि बनेको छ कतिपय सवालहरूमा। सँगसँगै मान्छेहरूले एकअर्कालाई बेइज्जती गर्ने, एकअर्कालाई अपमान गर्ने, एकअर्काको मर्यादालाई चाहिँ उल्लङ्घन गर्ने सवालमा यो सजिलो मञ्च भएको कारणले गर्दाखेरि मान्छेले सजिलै अर्कालाई बेइज्जत गर्ने, अर्काको चाहिँ मानहानि गर्ने प्लेटफर्मको रूपमा पनि प्रयोग भएका छन्। अघि पनि भने यो प्रयोग र दुरुपयोग सँगसँगै हुन्छन्। हामीले अन्य विधामा, अन्य क्षेत्रमा देखेको जस्तै गरी यसमा पनि दुरुपयोग नभएको भन्न त सकिने अवस्था छैन। यी प्रतिनिधि घटनाहरू पनि छन् जो चाहिँ गम्भीर प्रकृतिका पनि देखिएका थिए।
चुनौतीका सवालमा साइबर अपराधका धेरै घटनाहरू सामाजिक सञ्जालबाट हुने गरेको देखिएको छ पछिल्लो समय तथ्य तथ्याङ्कले पनि। यहाँले त लामो समयदेखि यही साइबर कानूनको क्षेत्रमा समेत अध्ययन गर्दै आउनु भएको छ, अनुसन्धान गर्दै आउनु भएको छ। त्यस हिसाबले भन्ने हो भने पछिल्लो समय सामाजिक सञ्जालबाट साइबर अपराधका घटनाहरू हुने प्रवृत्ति र अवस्था के कस्तो छ?
मैले अघि पनि भने यो एकदमै सजिलो साधन हो, एकदमै सजिलो साधन भएको कारणले गर्दाखेरि प्रयोग दुरुपयोग पनि सजिलैसँग भइराखेका छन्। अब प्रयोगको हिसाबबाट चाहिँ नेपालमा करोडौँ प्रयोगकर्ता भइसके, होइन, करोडौँ प्रयोगकर्ता भएको ठाउँमा वर्षमा केही हजार, होइन, 5-7 हजार घटना प्रहरीमा दर्ता हुने ट्रेन्ड देखिएछ। अब करोडौँको प्रयोगमा केही हजार चाहिँ हुनु भनेको चाहिँ त्यति ठुलो नहुन सक्छ, तर मुख्य कुरो चाहिँ यो दुरुपयोगले कसरी समाजमा असर पारिराखेको छ भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण कुरा हो। जस्तै केही समय अगाडि नेपालगञ्जमा भएको चाहिँ दङ्गामा सामाजिक सञ्जालमा आएका केही सामग्रीहरूले मुख्य भूमिका खेलेको भन्ने हामी सुन्छौँ, हामीले देखेका छौँ, होइन। त्यसै गरी कतिपय व्यक्तिहरूको चाहिँ गोपनीयतालाई उल्लङ्घन गरेर गम्भीर प्रकृतिका सामग्रीहरू प्रकाशन भएका भन्ने पनि हामीले देखेका छौँ। यसमा मूलत हामीसँग भएको जुन जानकारीको कमी हो, साक्षरताको, डिजिटल साक्षरता भन्ने गर्छौँ हामी, डिजिटल साक्षरताको जुन कमी छ त्यसका कारणले गर्दाखेरि पनि समस्याहरू देखिन्छन्। साना साना कुराहरू हुन सक्छन्, ती कुराहरू गर्दाखेरि हामी जोगिन सक्छौँ, तर हामीले ती कुराहरूलाई व्यवस्था गर्दाखेरि हामीले यस्ता घटनाहरू चाहिँ भोग्नु परिरहेको अवस्था चाहिँ देखिन्छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यसअघिको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो, अहिले फेरि टिकटकलाई सुचारू गर्ने बहस पनि सतहमा आएको छ। सामाजिक सञ्जालको आवश्यकता पनि उत्तिकै देखिन्छ भने सामाजिक सञ्जालहरू विवादमा पनि उत्तिकै पर्ने गरेका छन्। सामाजिक सञ्जालको सही प्रयोग गर्न के गर्नुपर्छ, यहाँले त्यो कुरा बताइदिनुहोला, र आम मानिस र नीतिगत व्यवस्था गर्ने सरकारमा सोशल मीडिया लिटरेसी अर्थात सामाजिक सञ्जाल सम्बन्धी साक्षरता के कस्तो हुनुपर्दछ त्यो विषयमा नि भनिदिनुहोस् न।
मूल कुरो त कुनै पनि सामग्री प्रयोग गर्दाखेरि त्यसको प्रयोग गर्ने र जोखिमका सम्भावनाहरू के कस्ता हुन् भन्ने कुरा प्रयोगकर्ताले थाहा पाउन जरुरी हुन्छ। जस्तो कि एउटा चक्कु प्रयोग गर्दै हुनुहुन्छ भने चक्कुलाई कसरी सुरक्षित रूपमा प्रयोग गर्ने भन्ने कुरा जानकारी आफूले राख्न जरुरी छ। चक्कु स्याउ काट्नलाई प्रयोग गरियो भने स्याउ काट्छ, होइन, मान्छेलाई मार्नलाई प्रयोग गर्यो भने मान्छे मार्छ। त्यस कारणले गर्दाखेरि कुनै पनि औजारको चाहिँ प्रयोगको सीमा, त्यसको तरिकाको बारेमा सम्बन्धित प्रयोगकर्ताले नै जानकारी पाउनु महत्त्वपूर्ण विषयवस्तु हो। सामाजिक सञ्जाल पनि एक किसिमको औजार हो, जसलाई हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा जानकारी भएन भने त्यसको दुरुपयोग हुने सम्भावना बढी हुन्छ। कानुनले के भन्छ, कानुन कस्तो छ, मैले धेरै मुद्दाहरूमा चाहिँ मान्छे जुन पक्राउ परेर आइसकेको छ त्यसपछि उनीहरूले भनेको सुन्छु कि यस्तो हुन्छ भन्ने थाहा भएको गर्दै त म गर्दै गर्दैन थिएँ भन्ने उनीहरूले भनिराखेको छ। अब त्यस्तो गर्दाखेरि यस्तो हुन्छ भन्ने खालको चाहिँ थाहा पाउने कसरी त, अघि हामी साक्षरताको कुरा गऱ्यौँ, त्यो बारेमा कुरा गर्दाखेरि एउटा त सामाजिक उत्तरदायित्व पनि हुन्छ, होइन, अब ब्याङ्कको चाहिँ दायित्व के हो भने ब्याङ्कसँग सम्बन्धित सुरक्षा प्रविधिका कुराहरू, सूचना प्रविधिका कुराहरू चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुरा ब्याङ्कले पनि आफ्नो कस्टमरलाई, ग्राहकलाई जानकारी दिनु जरुरी हुन्छ। अरूहरूको पनि त्यस्तै होला, विद्यालयमा पढ्ने बालबालिकादेखि लिएर अरूहरूलाई पनि यो विषयमा चाहिँ सिलेबसमा राख्ने, पाठ्यक्रममा राख्ने, अनि त्यसपछि यस्ता खालका छलफलहरू बारम्बार गरिराख्ने, त्यस्ता खालका काम भयो भने चाहिँ अलिक सहजसँग मान्छे यसको जोखिम यस्तो छ भन्ने कुरा थाहा पाउन सक्छ. अर्को क्लासरुम प्रोभाइडरहरूले यस्ता सेवा प्रदायकहरूले पनि कुनै न कुनै रूपमा उनीहरूले आफ्नो सेवालाई नियमित पनि गरिराखेका हुन्छन्. त्यो कुराहरू चाहिँ प्रयोगकर्ताहरूले प्रयोग गर्नुभन्दा पहिला हेर्ने होइन, उनीहरूको प्रयोगका शर्तहरू हेर्ने, अनि जस्तो गोपनीयता कायम गर्नका लागि कुन कुन बटन कसरी चाहिँ प्रयोग गर्न सकिन्छ, कसरी आफूलाई अरूहरूको आक्रमणबाट रोक्न सकिन्छ भन्ने कुराहरूका केही सम्भावित समाधानहरू पनि उनीहरूले नै प्रयोग गरेका हुन्छन्। त्यो प्रयोग गर्न सिक्ने यावत कुराहरू हुन्छन् जसले गर्दाखेरि चाहिँ जोखिमबाट चाहिँ हामी निस्किन सक्छौँ। अब परिसकेपछि यी त भयो पर्नुभन्दा अगाडि कुरा परिसकेपछि कानुनी प्रक्रियामा कसरी जान सकिन्छ भन्ने कुराको पनि थोरै चेत राख्नु जरुरी छ, जानकारी राख्नु जरुरी छ। प्रहरीमा जाने, प्रहरीले कसरी उजुरी लिन्छ, कसरी कारवाही गर्छ भन्ने कुराको चाहिँ जानकारी लिने र दिने, यी सबै काम गरियो भने सम्भावना सम्भावित रूपमा जोखिमलाई कम गर्ने, अपराध कम गर्ने सवालमा चाहिँ हामीले भूमिका खेल्न सक्छौँ।
हुन त अधिकांश सामाजिक सञ्जालको विषयवस्तुको नियन्त्रण जुन देशले निर्माण गरेको हुन्छ, एप्स उसैको हातमा हुन्छ भनेर पनि भनिन्छ। तैपनि सञ्चालन गर्ने सम्बन्धित देशको आफ्नै नीतिगत व्यवस्था, कानूनी व्यवस्था भित्र पनि त्यस्ता एप्सहरू रहनुपर्छ होला। अब नेपालको सन्दर्भमा कानूनी र नीतिगत व्यवस्था यी सामाजिक सञ्जाल र साइबर अपराधका गतिविधि नियन्त्रणमा के कस्तो रहेको यहाँले पाउनु भएको छ? सुधार गर्नुपर्ने र कानूनी व्यवस्थालाई अझ मजबुत बनाउनु पर्ने अवस्था छ कि छैन?
यस्तो छ, नेपालमा अहिले विद्युतीय कारोबार एन 2063 चाहिँ कार्यान्वयनमा छ, मूल कानुन जस्तैको रूपमा। त्यसै गरी हामीसँग मूलकी अपराध संहिता पनि छ, यसले पनि केही कुराहरू समेट्छ। सामाजिक सञ्जालसँग सम्बन्धित एउटा निर्देशिका केही समय अगाडि नेपाल सरकारले जारी पनि गरेको छ, त्यसले पनि केही कुराहरू बोलेको छ, तर यसले कुनै पनि कसुर तोक्दैन र कसुर अनुसारको चाहिँ कारवाही तोक्दैन। त्यो हिसाबबाट हेर्ने हो भने विद्युतीय कारोबार एन नै मूल कानुन हो। हामीसँग अब 2063 सालमा आएको कानुनले पछिल्लो समयमा भएका विकासहरूलाई राम्रोसँग चिन्दैन, कतिपय कुराहरू चाहिँ 63 सालको कानुन अव्यवहारिक भइसकेको छ। अब 18 वर्ष अगाडि 61 सालमा अध्यादेशको रूपमा आएको बेलाको समेत गणना गर्ने हो भने 20 वर्ष अगाडि आएको कानुनले आज विकसित भएको चाहिँ प्रविधिलाई उही रूपमा समेट्न सक्ने अवस्था पनि देखिँदैन। त्यस कारणले गर्दाखेरि कानुनी संशोधन हुने अथवा नयाँ किसिमको कानुनहरू आउनुपर्ने अवस्था छ, त्यसमा कुनै दुई मत छैन। तर हामीले हाम्रो कानुन चाहिँ अन्तर्राष्ट्रिय स्तरको हो, किनभने यो प्लेटफर्महरू विदेशमा विकसित भए विदेशबाट सञ्चालित हुन्छन्, त्यो हिसाबबाट चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अन्तर्राष्ट्रिय अभ्यास अनुसारको चाहिँ बनाउन सक्यो भने चाहिँ यसले सरल रूपमा काम गर्छ। होइन, हामी हाम्रो देशभित्र चल्ने भन्ने हिसाबबाट चाहिँ हामी एकाङ्की रूपमा कानुन बनाउन खोज्यौँ भने चाहिँ यसले अन्तर्राष्ट्रिय अभ्याससँग मेल नसक्दाखेरि आफैमा कार्यान्वयन हुन गाह्रो हुने अवस्था देखिन्छ। अब अहिले जुन विकास भइराखेका सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल विधेयकहरूमा केही कुराहरूमा चाहिँ ग्याप छ, जसले गर्दाखेरि चाहिँ विदेशी सेवा प्रदायकहरू चाहिँ यो कानुन भयो भने कार्यान्वयनमा हामी जान गाह्रो हुन्छ, सक्दैनौँ भनिरहेका छन्। खास गरी कस्तो खालको, कस्तो प्रकृतिको कार्य घटनालाई चाहिँ अपराधीकरण गर्ने, अपराधको कानुन अन्तर्गत जाने भन्ने विषयवस्तुमा चाहिँ ठुलो मतभेद भइआएको छ। नेपालले हाम्रो सरहदभित्र प्रयोग भएकाहरूमा भनेर चाहिँ कानुनी गैर कानुनी घोषणा गर्ने हो भने त्यही प्रकृतिको चाहिँ संसारभरि त्यो गैर कानुनी मध्ये पनि यो देवानी अन्तर्गतको हुने कि फौजदारी अन्तर्गतको हुने, अपराध अन्तर्गतको हुने भन्ने किसिमको चाहिँ छलफलमा चाहिँ ग्याप देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ यो कानुन बन्दै गर्दाखेरि हामीले ध्यान दिनुपर्ने, ख्याल गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौ आदरणीय श्रोता। आदरणीय श्रोताहरू, आजको अन्तर सम्वाद कार्यक्रममा हामी सामाजिक सञ्जालका विषयमा केन्द्रित भएर सामाजिक सञ्जाल तथा साइबर कानूनका विज्ञ बाबुराम अर्यालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउ। अब विज्ञान र प्रविधिलाई इन्कार गर्न पनि नसकिने, आत्मसात गर्नै पर्ने एकातिर त्यो अवस्था भयो भने दुरूपयोग र चुनौती पनि उत्तिकै बढ़िरहेको सन्दर्भमा यो दुरूपयोगलाई न्यूनीकरण गर्न चाहिँ के कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला कानूनी र नीतिगत हिसाबले?
कानुनी हिसाबबाट त अघि पनि मैले भने हामीसँग केही कानुनी व्यवस्था छ, तर त्यो कानुनी व्यवस्थाले सबै कुराहरूलाई समेट्न नसकेको अवस्था छ। त्यस कारणले गर्दाखेरि नयाँ कानुन अथवा पुरानो कानुनको संशोधन हुनुपर्ने चाहिँ एकदम महत्त्वपूर्ण विषयवस्तु हो। अब त्यो कानुन बनाउँदाखेरि चाहिँ सबैलाई समेटिने हिसाबबाट एउटा सामञ्जस्य हुने किसिमबाट चाहिँ कानुन बनाउन जरुरी छ, जसले गर्दाखेरि विदेश स्थित सेवा प्रदायकहरूलाई पनि सरल हिसाबबाट चाहिँ व्यवस्थापन गर्न सकियोस्, उनीहरूलाई पनि गभर्न गर्न सकियोस्। अनि स्थानीय हिसाबबाट चाहिँ एउटा महत्त्वपूर्ण पाटो चाहिँ के हो भने यो कानुनको यो महत्त्वपूर्ण ग्याप भनौँ न, अहिले भएका कमजोरी मध्येमा कुनै पनि अपराध अनुसन्धान गर्दै गर्दाखेरि अन्तर्राष्ट्रिय संरचनाभित्र रहेर अपराध अनुसन्धान गर्नुपर्ने अवस्था छ। त्यो अवस्थामा चाहिँ हामीसँग पर्याप्त रूपमा कानुनी व्यवस्था छैनन्, त्यो पाटो चाहिँ एकदमै महत्त्वपूर्ण भएर देखिएको छ। अब हामीले जतिसुकै कानुन बनाए पनि विदेशमा रहेर कसुर गर्नेलाई अथवा विदेशमा रहेका सेवा प्रदायकहरू लाई चाहिँ त्यो मातहतमा ल्याउन नसक्ने हो भने त्यो कानुन बनाएर मात्रै, कडा कानुन बनाएर मात्रै पनि त्यसले अर्थ राख्दैन। त्यस कारणले गर्दाखेरि कानुन बन्दाखेरि चाहिँ सबै किसिमबाट समेटिनु जरुरी छ।
यहाँले यसो भनिरहँदाखेरि एउटा महत्वपूर्ण सवाल नियमनको पनि आउँछ, जस्तो नियमनको सीमा के कति हुने, पछिल्लो समय सामाजिक सञ्जाललाई स्वतन्त्र रूपले प्रयोग गर्न दिनुपर्छ भनेर पनि कतिपय आवाजहरू उठिरहेका छन्। टिकटककै सन्दर्भमा पनि कतिपय प्रयोगकर्ताहरूले टिकटकलाई प्रतिबन्ध लगाइन हुँदैन भनेर भनिएको देखिएको थियो भने कतिपयले यसलाई स्वतन्त्र रूपले प्रयोगमा आउन दिनुपर्छ भनेर पनि भनिरहेको त्यो अवस्था देखिन्थ्यो। यो त एउटा उदाहरण मात्र भयो, अन्य सामाजिक सञ्जालको हकमा पनि यो कुरा लागू हुन्छ होला। अब नियमनको सीमा के कति हुने, यो विषयमा भनिदिनुहोस् न।
यस्तो छ, नियमनको हिसाबबाट हेर्दै गर्दाखेरि यो दुईवटा महत्वपूर्ण पक्ष छ कि, एउटा चाहिँ कस्तो काम गर्यो भने त्यसलाई अपराध मान्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण छ, होइन? अभिव्यक्ति स्वतन्त्रताको एउटा महत्वपूर्ण माध्यम भएको कारणले गर्दाखेरि अधिक अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्ने गरी कानुन बन्नुपर्छ, मान्छेको अधिकारलाई संकुचित नगर्ने गरी कानुन बन्नुपर्छ भन्ने एउटा सामान्य मान्यता हो। तर अभिव्यक्ति स्वतन्त्रता सापेक्ष गुणी भएको कारणले गर्दाखेरि कुनै खास परिस्थितिमा चाहिँ अभिव्यक्ति स्वतन्त्रता संकुचन हुन सक्छन्। त्यस्तो अवस्थामा चाहिँ खास गरी हामी कहाँ अनुभव हेर्ने हो भने यो गाली बेइज्जती अथवा मानहानिका विषयवस्तु चाहिँ फौजदारी कसुरको रूपमा मानिएका कारणले गर्दाखेरि समस्या बढिराखेको छ। यदि यो विषयवस्तुलाई चाहिँ देवानी उपचारको रूपमा राखिएको हुन्थ्यो भने यसले चाहिँ धेरै हदसम्ममा व्यवस्थित हुन्थ्यो भन्ने मलाई मेरो व्यक्तिगत राय हो। किनभने फौजदारी विषयवस्तुमा अदालत पनि अलिक गम्भीर हुन्छ, अनि त्यसपछि अहिलेसम्म हेर्दाखेरि अभिव्यक्तिसँग जोडिएको विषयवस्तुमा धेरै कारवाही गरेको पनि पाइँदैन। त्यस्तो अवस्थामा धेरै कारवाही नहुने भइसकेपछि मान्छे चाहिँ त्यस्तो खालको कुराहरूमा चाहिँ समयमित नभएको देखिन्छ। हाम्रो संसार प्रयोगकर्ताहरू एवं सञ्चार सञ्चालकहरू पनि त्यसमा अलि कारवाही हुँदैन क्या अरे भन्ने हिसाबबाट चाहिँ उद्धत देखिन्छन्। तर यदि उनीहरूलाई सिभिल दायित्व बिहोर्नु पर्ने जस्तो खालको अवस्था भएको हुन्थ्यो भने उनीहरू बाध्य भएर चाहिँ यत्रो जरिवाना तिर्नुपर्ने भयो, यत्रो क्षतिपूर्ति तिर्नुपर्ने भयो भने भोलि उनीहरू सम्मिलित भएर जान सक्छन्। हाम्रो एउटा ठुलो समस्या चाहिँ अहिले संसारका धेरै देशहरूले अपराध नमानेको विषयवस्तुलाई हामीले अपराध मान्दाखेरि चाहिँ यो कानुनी सहायता, परस्पर कानुनी सहायतामा ठुलो समस्या आएको छ। बाहिर बसेर अपराध गर्नेहरूलाई त्यो देशको कानुनले चाहिँ उनीहरूलाई फौजदारी कानुन अन्तर्गत अपराध मान्दैन, तर त्यही कुरालाई चाहिँ नेपालले फौजदारी अपराधको रूपमा मानिदिँदाखेरि चाहिँ उनीहरूले पनि हस्तान्तरण पनि नगर्ने, उनीहरूले चाहिँ नेपालको कानुनलाई पालना गर्नलाई गाह्रो हुने जस्तो यो महत्त्वपूर्ण ग्याप अघि पनि भन्नु थियो मैले भएको कारणले गर्दाखेरि यस्तो अवस्था आइराखेको। त्यस कारणले गर्दाखेरि कानुन बनाउँदै गर्दाखेरि यस्तो अवस्था नरहने गरी कानुन बनायो भने सबै ठाउँमा समान हिसाबबाट चाहिँ लागू हुने अवस्था देखाउन सकिन्छ।
पछिल्लो समय एउटा कुरा पनि उठिरहेको छ, नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल नेपालमा दर्ता हुने विषय पनि रहेको छ र ती सामाजिक सञ्जालबाट हुने व्यापार व्यवसायको हिस्साबाट नेपालले पनि लाभ लिने कुराहरू पनि रहेका छन्। तर प्रभावकारी हिसाबले यो कुराको अझै पनि कार्यान्वयन हुन सकेको छैन। यस्ता कुराहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि के गर्नु पर्ला त?
नेपालमा भएको कारोबारको फाइदा नेपालले लिनुपर्छ भन्ने कुरा स्वाभाविक नै हो। त्यस अन्तर्गत चाहिँ पछिल्लो दुई वर्षदेखि चाहिँ नेपालमा पनि यो डिजिटल सर्भिस ट्याक्स भनेर सुरु भइसकेको छ। डिजिटल सर्भिस ट्याक्सको चाहिँ दायराभित्र ठुला प्लेटफर्म सेवा प्रदायकहरू आइसकेका पनि छन्, उनीहरूले ट्याक्स तिर्न थालिसकेका छन्, कर तिर्ने प्रक्रियामा उनीहरू छन्। त्यसमा चाहिँ समस्या छैन, त्यसको कार्यान्वयनको हिसाबबाट अलिकति कन्फिडेन्सको ग्याप छ कि नेपाल सरकारका सम्बन्धित निकायहरू चाहिँ एकदमै कानुन छ लागू भइहाल्छ भन्ने हिसाबबाट छन् भने उनीहरू समाजमा हाम्रो ठुलो संरचनागत अभाव चाहिँ के बुझिन्छ भने चाहे त्यो राष्ट्रिय स्तरमा होस् चाहे त्यो अन्तर्राष्ट्रिय स्तरमा होस् सरकार चाहिँ जनतासँग सजिलोसँग कुराकानी गर्दैन। सरकार चाहिँ अलि वर्ग सिर्जना गर्छ अनि त्यसपछि संवाद पनि गर्दैन, त्यसको चाहिँ कसरी अगाडि बढाउने हो भन्ने कुराहरू पनि छलफल पनि नगरिसकेपछि केही व्यवहारमा कार्यान्वयनमा केही ग्यापहरू भएका चाहिँ हुन सक्छन्। तर यो डिजिटल सर्भिस ट्याक्सका कुराहरू चाहिँ अगाडि आइसकेका छ। अर्को कुरा नेपालमै दर्ता गर्नुपर्ने भन्ने कुरा यो अलि पोलिटिकल टाइपको कुरा भइराखेको छ। नेपालमा दर्ता गरेर फाइदा के हुने हो भन्ने कुरा भन्दा पनि हामी सरकार हौ, हाम्रो भित्र चाहिँ चलेकाहरू चाहिँ हामी कहाँ दर्ता हुनुपर्छ भन्ने खालको चाहिँ एउटा प्रश्न सुन्दैछ। तर सामाजिक सञ्जाल भनौँ अथवा सूचना प्रविधिका यस्ता सेवा प्रदायकहरू तपाईँ हाम्रो मोबाइलमा नै सयौँ हजारौँ एपहरू हामीसँग हुनसक्छन् होइन, ती सबैले नेपालमा दर्ता गरेर काम गर्न सक्ने यो व्यावसायिक रूपमा पनि सम्भव देखिन्न, व्यावहारिक रूपमा पनि सम्भव देखिन्न। त्यस कारणले गर्दाखेरि कस्तो कस्तो सेवा प्रदायकहरू चाहिँ कसरी दर्ता हुने भन्ने कुराको चाहिँ एउटा स्ट्यान्डर्ड नबनेसम्म सबैले दर्ता गर्नुपर्ने भन्ने मान्यतामा हो भने त्यो त सम्भव पनि देख्दिनँ व्यक्तिगत रूपमा। अब तपाईँ हामीले प्रयोग गरिराखेको कुनै एउटा पात्रसँग सम्बन्धित एप हुनसक्छ, नेपालभन्दा बाहिर बनेको हुनसक्छ, तर त्यो तपाईँ हामी दुई चारजनालाई मात्रै थाहा भएर दुई चारजनाले मात्रै डाउनलोड गरेर त्यो प्रयोग गर्न थालिएको हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ अब हामी दुई चारजना प्रयोगकर्ता भयो भन्दैमा त्यो के अरे नेपालमै दर्ता गरेको हुनुपर्थ्यो भन्ने मान्यता राख्यो भने त्यो व्यवहारिक रूपमा पनि व्यावसायिक रूपमा पनि सम्भव नहुन सक्थ्यो। त्यस्तो कुराहरूमा चाहिँ अलि चनाको भएर मात्रै कानुन बनाउने गर्नुपर्छ, नत्र त्यो असान्दर्भिक कानुन बन्न सक्ने अवस्था आउन सक्छ। अब दर्ताको प्रयोजन किन, पहिला दुईटा कुरामा दर्ताको प्रयोजन माग्ने गरिन्थ्यो। एउटा चाहिँ करको हिसाबबाट, जुन अघि मैले भने एक हिसाबबाट चाहिँ समाधान भइसकेको छ, त्यसलाई अझै करदाताहरूसँगको चाहिँ सम्पर्क संवादले अझ सरलीकृत बनाउँदै लैजाला। दोस्रो कुरा चाहिँ यो अपराध अनुसन्धानको सवालमा चाहिँ बाहिर हुने भएको कारणले गर्दाखेरि हामीले सहयोग पाएनौँ भन्ने कुरा छ, जानकारी पाएनौँ भन्ने कुरा छ, यसको पनि संवाद गरेर हल निकाल्न सकिन्छ। जस्तो ठुला सेवा प्रदायकहरूले 24 घन्टा संसारभरिबाट गुनासो सुन्ने गरी एउटा मेकानिजम बनाएका हुन्छन्। त्यो किसिमको चाहिँ मेकानिजमलाई, संरचनालाई कसरी प्रभावकारी हिसाबबाट प्रयोग गर्न सकिन्छ भन्ने कुरामा चाहिँ उनीहरूसँग थप संवाद गर्यो भने यसमा समाधान निस्किन्छ जस्तो मलाई लाग्छ। दर्ता हुने बित्तिकै चाहिँ यी सबै कुरा समाधान हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन, किनभने उनीहरूले दर्ता भए पनि कानुन कार्यान्वयन गर्ने हिसाबबाट कतिपय कुराहरू चाहिँ उनीहरूको मुख्य कार्यालयको नीति नियम अनुसार उनीहरू चल्नुपर्ने उनीहरूको कानुनी बाध्यताको कारणले गर्दाखेरि पनि त्यो प्रभावकारी नहुन सक्छ।
हुन्छ, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तरसंवाद कार्यक्रममा हामीले साइबर कानूनका विज्ञ जानकार अधिवक्ता बाबुराम अर्यालसँग सामाजिक सञ्जालको विषयमा केन्द्रित भएर कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।